अब हम पढ़ेंगे इंशाल्लाह नमाज़े कुसूफ। काफ पे भी पेश, सू को लंबा और फा। नमाज़े कुसूफ, सूरज और चांद ग्रहण की नमाज। ये क्या होते हैं? जब सूरज को ग्रहण लगे या चांद को ग्रहण लगे तो जो नमाज पढ़ी जाती है उसको सलाते कुसूफ और खुसूफ भी कहते हैं। इसकी भी डिटेल्स पढ़ते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन शम्स वल कमर ला यन कसिफानी लि मौती अहदिम मिन अन्नास वलाकिन्नहुमा आयतानी मिन आयातिल्लाही फइज़ा रअयतुमूहा फकूमू फसल्लू। सूरज और चांद किसी के मरने की वजह से ग्रहण नहीं होते। ये तो अल्लाह रब्बुल इज़्ज़त की कुदरत की दो निशानियां हैं। जब इन्हें ग्रहण लगता देखो तो नमाज के लिए खड़े हो जाओ। ये रिवायत देखिए, बुखारी की रिवायत है 1041 और मुस्लिम 901। अगर आपने इसमें लफ्ज़ देखा होगा ना लायन कसीफान, तो इसी से लफ्ज़ कुसूफ है। नून निकाल दीजिए, कसफा कसीफा से है, मुराद इसका ग्रहण लगना होता है। ठीक है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से पहले अहले जाहिलियत का क्या अकीदा था? कि सूरज या चांद उस वक्त ग्रहण होते हैं जब कोई अहम शख्सियत पैदा हो या वफात पा जाए या दुनिया में कोई अहम वाकया रूनमा हो। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस बातिल अकीदे की नफ़ी फरमाई। आपने फरमाया, चांद और सूरज का ग्रहण आसारे कुदरत है, यानी नेचुरल साइंस है। ये किसी के मरने जीने या किसी और वजह से नमूदार नहीं होते, बल्कि ये आसार अल्लाह ताला अपने बंदों को इबरत दिलाने के लिए जाहिर फरमाता है। अगर तुम ऐसे आसार देखो तो फौरन याद इलाही, दुआ और इस्तिग़फ़ार की तरफ रुजू करो। ये बुखारी की रिवायत है 1059 और मुस्लिम 912। सूरज या चांद के ग्रहण होने का ताल्लुक कायनात के वाकयात से नहीं, बल्कि बराह रास्त अल्लाह ताला की मशीयत और कुदरत है। यानी कोई वाकया नहीं होगा इसके बाद, बल्कि ये एक नेचुरल फिनोमिनन है जो अल्लाह की मर्जी से होता है। वो गालिब और कादर मुतलिक अल्लाह ताला जो तुम्हारे सामने इन्हें बेनूर कर सकता है, वो क़यामत के दिन भी इन्हें बेनूर कर देगा, यानी इनको बेनूर करके लपेट देने पर कादिर है। लिहाजा इससे डरते रहो। आप देखिए ना, क़यामत के दिन भी तो आते हैं ना, वजुमिया शम्स वल कमर। और अगर आप आखिरी सूरतें पढ़ें 30वें पारे की, तो उसमें कई जगह आते हैं ना सूरज और चांद के मिटाए जाने का, और वैज़न नजूम तुमी सत वैज़ल बिहार उफज्जिरात कभी सुज्जिरात। क़यामत तो आनी भी तभी है ना कि जब ये बड़ी बड़ी तेज चलती हुई चीज़ें एकदम रुक जाएंगी, कोई उल्टी घूमेंगी, कोई कुछ होगी, तो बेनूर हो जाएंगे, सूरज भी ख़त्म होगा चांद भी। तो अल्लाह ताला दुनिया में रात को दिन बनाकर थोड़ी देर के लिए दोबारा रोशनी ले आता है जब सूरज को ग्रहण लगता है। तो ये हम सबको सिखाता है कि देखो, एक दिन अल्लाह ने ये हकीकी तौर पे अमल कर देना है, और उस वक़्त तक फिर कोई भी बंदा दुनिया में नहीं होगा कि उसके बाद जो बाकी रह सके। अब्दुल्ला बिन अमर रदी अल्लाह अन्हुमा से रिवायत है कि जब सूरज ग्रहण हुआ तो आपने एक शख्स को ये ऐलान करने का हुक्म फरमाया, इन्नस्सलात जामियातुन, नमाज तुम्हें जमा करने वाली है। मुराद कहे कि नमाज के लिए जमा हो जाओ। ये बुखारी के अल्फाज हैं 1045 और मुस्लिम 910। तो क्या पता चला कि जब भी कभी सूरज या चांद ग्रहण हो तो ऐसे वक्तों में खासतौर पर नमाज पढ़नी है। कैसे पढ़नी है आइए देखते हैं सूरज और चांद ग्रहण की नमाज का तरीका। अब्दुल्ला बिन अब्बास रदी अल्लाह अन्हुमा से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में सूरज ग्रहण हुआ, आपने बाजमात दो रकत नमाज पढ़ी, आपने सूरत बकरा तिलावत करने की मकदार के करीब लंबा क्याम किया, फिर लंबा रकू किया, फिर सर उठाकर पहले क़याम से कम लंबा क्याम किया, फिर पहले रकू से कम लंबा रकू किया, फिर कौमा करके दो सजदे किए, फिर खड़े होकर पिछले क़याम से कम लंबा क्याम किया, फिर पिछले रकू से कम लंबा रकू किया, फिर पिछले क़याम से कम लंबा क्याम किया, फिर पिछले रकू से कम लंबा रकू किया, इसके बाद दो सजदे किए और तशहुद पढ़कर सलाम फेरा। इतनी देर में सूरज रोशन हो चुका था, फिर खुतबा दिया जिसमें अल्लाह ताला की हमदो सना यानी तारीफ की, और फरमाया, सूरज और चांद अल्लाह की निशानियों में से दो निशानियां हैं, किसी के मरने या पैदा होने से इन्हें ग्रहण नहीं लग सकता। जब तुम ग्रहण देखो तो अल्लाह का जिक्र करो, इससे दुआ करो, तकबीर कहो, नमाज पढ़ो और सदका करो। नीज फरमाया, दौरान नमाज मैंने जन्नत देखी, अगर मैं इसमें से एक अंगूर का खोशा ले लेता तो तुम रहती दुनिया तक इसमें से खाते, और मैंने दोजख भी देखी, इससे बढ़कर हौलनाक मंजर मैंने कभी नहीं देखा, और मैंने जहन्नुम में ज़्यादा तादाद औरतों की देखी کیونکہ وہ خاوندوں کی ناشکری کرتی ہیں۔ اگر تو ایک مدت تک ان کے ساتھ نیکی کرتا رہے، پھر ان کی مرضی کے خلاف کوئی کام کرے تو فوراً کہہ دیتی ہیں، میں نے تو تجھ سے کبھی بھلائی نہیں دیکھی۔ کون کہہ رہی ہے؟ دنیا کے سب سے سچے انسان۔ جی، بخاری کے الفاظ ہیں 1052 اور مسلم 907۔ مراد یہ ہے کہ ناشکری نہ کرو، اس پہ مائنڈ کرنے والی کوئی بات نہیں ہے۔ ویسے چلیے، رکوع کے بعد کھڑے ہو کر قومے کی دعائیں کرنے کی بجائے دوبارہ قرت شروع کر دینا دراصل ایک رکعت کا تسلسل ہے، لہذا اس موقع پر نئے سرے سے فاتحہ نہیں پڑھی جائے گی۔ کتنے لوگوں کو یہ نماز کا طریقہ آتا تھا؟ ہم دنیا میں بہت بڑے بڑے کام کرنے کے دعوے دار، ہمیں تو سورج اور چاند گرہن کی نماز تک نہیں آتی، پڑھی جو نہیں، کلچر نہیں۔ ایسے لگتا ہے ہم نیو مسلم ہیں۔ نئے کلمے پڑھنے کی ضرورت ہے، بلیو می، جس کے پاس علم نہیں ہوگا وہ پھر ایسے ہی کرے گا۔ تو آئندہ کبھی چاند یا سورج گرہن ہوا تو آپ اس سے پہلے ان احادیث کو دہرا لیجئے گا۔ دو رکعت نماز جماعت سے، سورت بقرہ تلاوت کی اتنی لمبی، یعنی جتنی دیر میں سورت بقرہ تلاوت ہو جائے، ذرا سنیے کتنا ٹائم لگا ہوگا۔ پھر لمبا قیام، پھر لمبا رکوع، پھر پہلے قیام سے کم لمبا قیام، پھر رکوع سے کم لمبا رکوع، دو سجدے کیے، پھر کھڑے ہوئے، پھر قیام، پھر رکوع۔ یعنی ایک پورا فینومینن ہے، اور اصل میں یہ عاجزی دکھا رہا ہے کہ اللہ تو اس تکلیف کو، اس آفت کو ہم سے ٹال دے۔ سورج اور چاند کے گہنا جانے پر نبی صلی اللہ علیہ وسلم گھبرا اٹھتے اور نماز پڑھتے تھے۔ حضرت اسماء رضی اللہ عنہ بیان کرتی ہیں کہ آپ کے زمانے میں ایک دفعہ سورج گرہن ہوا، تب گھبرا کے اور گھبراہٹ میں اہل خانہ میں سے کسی کا کرتا لے لیا، بعد میں چادر مبارک آپ کو پہنچائی گئی۔ حضرت اسماء رضی اللہ عنہ بھی مسجد میں گئیں اور عورتوں کی صف میں کھڑی ہو گئیں۔ اس سے پتہ چلتا ہے کہ اللہ کے نبی کے دور میں خواتین بھی جماعت کے پیچھے یہ نماز ادا کیا کرتی تھی۔ آپ نے اتنا لمبا قیام کیا کہ ان کی نیت بیٹھنے کی ہو گئی، یعنی تھک گئیں خواتین تو بیٹھنے لگی، لیکن انہوں نے ادھر ادھر اپنے سے کمزور عورتوں کو کھڑے دیکھا تو بدستور کھڑی رہیں۔ سبحان اللہ، کیا پتہ چلا یہ مسلم کی روایت 906 میں کہ دوسرے کو نیکی کرتا دیکھ کر بندہ سیدھا ہو جاتا ہے۔ کبھی آپ بیٹھنے لگے اور کوئی بوڑھا کھڑا ہو کے نماز پڑھے، کوئی کمزور پڑھے، تو آپ کو خود بخود شرم آتی ہے۔ اس سے پھر اجتماعیت دیکھیے۔ اسی لیے کہتے ہیں کہ پیوستہ رہ شجر سے امید ہے وہ ہر رکھ۔ نبی صلی اللہ علیہ وسلم کا گھبرانا اللہ تعالیٰ کے ڈر کی وجہ سے تھا۔ جب آپ اللہ کے پیارے نبی ہو کر گھبرا اٹھتے تھے تو نہایت افسوس ہے ان امتیوں پر جو ہزار ہا گناہوں کے باوجود ایسے مواقع پر اللہ تعالیٰ کی طرف رجوع نہیں کرتے۔ یہ ہے افسوس کی بات۔ اس وقت بھی بعض لوگ کچھ شگون لے رہے ہوتے ہیں، کچھ بدشگونیاں لے رہے ہوتے ہیں، کچھ کو پتہ بھی نہیں ہوتا۔ حضرت جابر کہتے ہیں کہ اللہ کے نبی کے زمانے میں ایک سخت گرمی کے دن سورج گرہن ہوا، آپ نے صحابہ کرام کو ساتھ لے کر نماز پڑھی، آپ نے اتنا طویل قیام کیا کہ لوگ گرنے لگے۔ یہ مسلم کی روایت 904۔ عام طور پہ تو اللہ کے نبی اتنی لمبی نہیں پڑھاتے تھے، تو یہ کیوں؟ عاجزی دکھانے کے لیے کہ اللہ کو ہم پر رحم آ جائے۔ اسماء رضی اللہ عنہا کہتی ہیں کہ ایک دفعہ سورج گرہن کی نماز میں آپ نے اتنا لمبا قیام کیا کہ عورتوں کی صف میں کھڑے کھڑے مجھ پر زوف چھا گیا، جس کو آپ ویکنس کہہ لیجئے، کمزوری۔ میں نے برابر اپنی مشق سے پانی لے کر سر پر ڈالا، پھر جلد ہی دوبارہ قیام نماز میں شامل ہو گئی۔ ہم ہوتے تو کیا کرتے؟ چھوڑ دیتے، ہم کہتے ہم سے نہیں پڑھی جاتی، بہت جلدی ہمت ٹوٹتی ہے ہماری۔ اور دیکھ لیجئے روایت بخاری کے 1053 اور مسلم 905۔ اور الحمدللہ آپ نے تھرو آؤٹ دیکھا ہوگا اس بک میں زیادہ روایت بخاری مسلم کی ہیں، اور جو باقی بھی صحیح ستہ کی روایت ہیں وہ صحیح درجے کی ہیں۔ کیا پتہ چلا کہ آپ نبی صلی اللہ علیہ وسلم اس قدر انہماک اور اہتمام سے سورج گرہن کی نماز پڑھتے تھے، لیکن ہم نے کبھی اس نماز کی طرف توجہ ہی نہیں کی۔ رسول اللہ کے پیچھے عورتیں بھی سورج گرہن کی نماز پڑھتی تھیں، یہ پتہ چلا۔ ہمیں بھی چاہیے کہ ہم مسجد میں سورج گرہن کی نماز بجماعت کا اہتمام کریں، اور عورتیں بھی مسجد میں جا کر اہتمام کے ساتھ نماز میں شامل ہوں۔ کبھی کبھار کی بات ہی صحیح، لیکن یہ وہ عبادت ہے جس کا موقع کبھی کبھار ملتا ہے، تو اللہ نہ کرے کبھی ایسا آگے آئے وقت، اور اگر کبھی آئے تو پورے اہتمام اور کوشش کے ساتھ آپ لوگ بھی کر سکتے ہیں اس کی کوشش۔ صلاۃ الکسوف اور خسوف سورج اور چاند گرہنے کی نمازوں کو کہتے ہیں۔ سورج اور چاند گرہن اللہ کی نشانیاں ہیں، کسی کے مرنے یا جینے سے ان کو کوئی فرق نہیں پڑتا۔ اس کے بعد کچھ ہوگا کچھ نہیں ہوگا، اس سے اس کا کوئی تعلق نہیں۔ ہمارے کلچر میں عموماً پریگننٹ خواتین کو اس موقع پہ مشکل میں ڈال دیا جاتا ہے कैंची ना चलाओ और ये ना करो, चलना नहीं, ख़ारिश नहीं करो, क्या इससे कोई फ़र्क पड़ता है बच्चे पे? कोई फ़र्क नहीं पड़ता, ये सिर्फ ओहम परस्ती है और हमारे कल्चर में ऐसी चीज़ें आम है। चले, सलातुल इस्तस्का, वो कौन सी होती है? सलातुल इस्तस्का, पानी मांगने की नमाज, कुरान में कहा है। वैज़ इस्तस्का मूसा लिकौमिही, ठीक है। अगर कहत साली हो जाए यानी ड्राउट हो, बारिश ना बरसे, तो इस वक्त मुसलमानों को चाहिए कि एक दिन मुकर्रर करके सूरज निकलते ही पुराने कपड़े पहनकर आजजी और जारी करते हुए आबादी से बाहर किसी खुली जगह पहुंच जाएं और वहां मिंबर भी रखा जाए। और हजरत इब्ने अब्बास रदी अल्लाह अन्हुमा फरमाते हैं, खरज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुतबद्दिलम मुतवादियन मुतदर्रियन हत्ता अतल मुसल्ला। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पुराने कपड़े पहनकर खुशू और आहिस्तगी से चलते हुए आजजी और जारी करते हुए निकले और नमाज इस्तस्का की जगह पर पहुंचे। ये रिवायत है अबू दाऊद की 1165 और तिरमिजी 558 और इब्ने खुजैमा 1405, 1408 और 1419 और इसी तरह इब्ने हब्बान 603। और भी देख रहे हैं आप, बहुत सारे रेफरेंसेस आप नोट कर सकते हैं। उम्मुल मोमिनीन हज़रत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा से रिवायत है, सहाबे कराम ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहत साली की शिकायत की तो आपने ईदगाह में मिंबर रखने का हुक्म दिया। जब सूरज का किनारा जाहिर हुआ तो आप निकले और मिंबर पर बैठे, अल्लाह की बड़ाई और हम्द बयान की, फिर फरमाया, तुमने अपने इलाकों में कहत साली और बर वक्त बारिश ना होने की शिकायत की है, जबकि अल्लाह ताला की तरफ से तुम्हें हुक्म है कि तुम इसे पुकारो, इसने तुम्हारी दुआ कबूल करने का वादा किया है। फिर फरमाया, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन ला इलाहा इल्लल्लाहु यफ़लु मा युरीद अल्लाहुम्मा अंत अल्लाहु ला इलाहा इल्ला अंतल गनीयु वनहनुल फ़ुक़राउ अनज़िल अलैनल गैसा वज़अल मा अनज़लता लना कुव्वतन व बलागन इला हीन। देखिए कितनी आपको ये बात नहीं लगी होगी ना, शुरू में सूरह फातिहा, आदि फातिहा के बाद कुछ और लफ्ज़, तो रेफरेंस ही हमारी दलील है, जिसके बाद ही दिल ठुकता है वरना नहीं। सब तारीफ अल्लाह ताला के लिए जो तमाम जहानों का परवरदिगार है, बहुत रहम करने वाला, नहायत मेहरबान है, रोज़े जज़ा का मालिक है, अल्लाह के सिवा कोई माबूद बरहक नहीं, जो चाहता है वो करता है। ए अल्लाह, तू सच्चा माबूद है, तेरे सिवा कोई माबूद हकीकी नहीं, तू ही गनी और बेपरवाह है और हम तेरे मुख्ताज और फ़कीर बंदे हैं। हम पर बारिश बरसा और जो बारिश तू नाजिल फरमाए इसे हमारे लिए एक मुद्दत तक कुव्वत और मकासद तक पहुँचने का ज़रिया बना दे, क्योंकि बारिश से ही तो फसलें उगती हैं और बाकी चीज़ें होती हैं। रिवायत है अबू दाऊद की 1173 और इस तरह मुस्तदरक में 328 में और इब्ने हब्बान के अंदर हदीस 604 है। तो ये दुआ बहुत ही खूबसूरत है बारिश मांगने के लिए। इस पे गौर करेंगे तो इंशाल्लाह आपको और भी ज़्यादा समझ आएगा कि इंसान अपनी बेबसी का जिक्र करके अल्लाह ताला की रहमत को जोश में लाता है। इससे मालूम हुआ कि सैयदुल मुरसलीन सल्लल्लाहु अलैहि वसल्लम और इनके पाक बाज़ सहाबे कराम रदी अल्लाह अन्हुम भी अपना कारसाज और दाता सिर्फ अल्लाह ताला को समझते थे। वो इसी के दर के मुख्ताज, इसी से डरने वाले और बहरास्त इसी से दुआएं मांगने वाले थे, इसलिए हमेशा अल्लाह ही से मांगते रहे। कुरान मजीद ने भी इसी अकीदे की तालीम दी है। अल्हम्दुलिल्लाह, आप भी देखते हैं, पढ़ना चाहें तो सूरत फातिर की आयत 14-15 पढ़ लीजिए कि या अय्युहन्नास अंतुमुल फुकराउ इलल्लाहि वल्लाहुवल गनीयुल हमीद। जिसको ये याद रहेगा ना, वो कभी अकड़ेगा नहीं, आजजी जिंदगी में रहेगी। इससे मालूम हुआ कि सैयदुल मुरसलीन और इनके पाक बाज़ सहाबाए कराम रदी अल्लाहु अन्हुम भी अपना कारसाज और दाता सिर्फ अल्लाह ताला को समझते थे। वो इसी के दर के मुख्ताज, इसी से डरने वाले और बराहे रास्त इसी से दुआएं मांगने वाले थे, इसलिए हमेशा अल्लाह ताला ही से मांगते रहे। कुरान मजीद ने भी इसी अकीदे की तालीम दी है। इसको भी आप देख सकते हैं जाकर, तो आपको इसी सूरह फातिर की आयत 14-15 में मिलेगा। پھر اسی طرح سے لہٰذا ہم گناہگاروں کو بھی چاہیے کہ کتاب و سنت کے مطابق صرف اللہ تعالیٰ ہی کو اپنا کارساز اور داتا مانیں اور براہ راست اسی سے دعائیں کریں. یہی اللہ کے نبی سے سچی محبت اور اس کی اطاعت کا تقاضا ہے. یعنی ہم باتیں تو بہت بڑی کریں لیکن عمل نہ کریں تو یہ قسم کا جھوٹا دعویٰ ہے. انس رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نماز استسقاء کے علاوہ کسی دعا میں اپنے دونوں ہاتھ بہت زیادہ نہیں اٹھاتے تھے. آپ نے دونوں ہاتھ اٹھائے اور انہیں اتنا دراز کیا کہ آپ کی بغلیں دکھائی دیں. بخاری کے الفاظ ہیں 1031 اور مسلم 895-896. یعنی ہاتھ اتنے اونچے کرتے تھے کہ انڈر آرمز بھی دکھنے لگتے. مراد وہی ہے عاجزی. کیا پتہ چلا کہ جتنے بلند ہاتھ آپ دعا استسقاء میں اٹھاتے تھے اتنے کسی اور دعا میں نہیں اٹھاتے تھے. یہ جیسے وہ جھولی پھیلانے والا انداز ہو جاتا ہے نا, کچھ ایسی ہی چیز ہے یہ. اور یہ صحیح مسلم کی شرح میں بھی اس کی ڈیٹیلز موجود ہے. ہاتھوں کو سر سے اونچا نہ لے جائیں, یہ بھی نہیں. یعنی لمبے تو کر دیں, جس کو آپ آڑے لے لیجئے نا, 45 کا اینگل ہوگا. سر سے اوپر کر دیں گے تو وہ تو تقریباً 170-160 کا اینگل بن جاتا ہے نا. روایت ابو داؤد کی ہے 1168 اور ابن حبان میں 601-602. ٹھیک ہے, یعنی ٹیڑھے کر کے ہاتھ کریں لیکن سر سے اوپر نہ لے جائیں. آپ کے ہاتھوں کی پشت آسمان کی طرف تھی, یعنی جیسے بیک ہوتی ہے نا وہ ایسے, تو وہ تبھی ہوگا جب آپ کے ہاتھ وہی آلموسٹ 90 کے اینگل پہ ہوں گے. یعنی الٹا ہاتھ اوپر اور اندر ہتھیلی نیچے کی طرف ہوگی. اس میں بھی آپ دیکھیے کہ عاجزی ہے. ایک ایک ادا سے بندہ اللہ کو دکھاتا ہے کہ میں تیرے گھر کا فقیر ہوں. اور یہ دلیل جو ابھی بتائی یہ مسلم کی 896 ہے. اسی طرح سے صحیح بخاری کی روایت 1013 میں کیا پتہ چلتا ہے کہ پھر امام لوگوں کی طرف پیٹ کر کے قبلہ رخ ہو جائے, ہاتھ اٹھائے رکھے اور یہ دعائیں بڑی عاجزی سے رو رو کر پڑھے, اور سب مقتدی بھی بڑے خضوع سے آبدیدہ ہو کر ہاتھوں کو الٹا کر کے اٹھائیں اور دعا مانگے. دعائیں یہ ہیں, اللہم اسقینا, اللہم اسقینا, اللہم اسقینا. اے اللہ ہمیں پانی پلا, اے اللہ ہمیں پانی پلا, اے اللہ ہمیں پانی پلا. ایک ایک لفظ میں پیاس چھلک رہی ہے. یہ بخاری کی روایت ہے 1013. پھر اسی طرح ایک اور دعا ہے, اللہم اسقینا غیثم مغیثم مریئن مریئن نافعن غیر دارن عاجلن غیر آجلن. اے ہمارے اللہ ہمیں پانی پلا, ہم پر ایسی خوشگوار بارش نازل فرما جو ہماری تشنگی اور پیاس بجھا دے, جو ہلکی پھواریں بن کر غلہ اگانے والی ہو, نفع دینے والی ہو, نقصان پہنچانے والی نہ ہو, جلد آنے والی ہو, دیر لگانے والی نہ ہو. یعنی پتہ چلا بارش ہوئی تو صحیح پر بہت دیر کے بعد. خوبصورت الفاظ ہیں. ابو داؤد کی روایت ہے, اس میں آپ دیکھ رہے ہیں حدیث 1169 ہے, اور ابن خزیمہ کی روایت 1416 ہے, اور زاہبی کی روایت پہلی جلد 327 پر ہے. یعنی اس میں ایسے لگ رہا ہے کہ اس دعا کو دیکھتے ایسے لگتا ہے ٹھنڈی ہوا آنے لگی, پھر اس طرح بارش ہوگی, پھر فصلیں اگیں گی. تو صلاۃ الاستسقاء میں ایک اہم مسئلہ چادر پلٹنا ہے. عبداللہ بن زید رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم استسقاء کے لیے نکلے, آپ نے اپنی پیٹ لوگوں کی طرف کی اور قبلہ رخ ہو کر دعا کرنے لگے, پھر اپنی چادر پلٹی. یہ بخاری کی روایت ہے 1025 اور مسلم 894. یہ چادر پلٹنا کیا ہے؟ وہی بات جو کہ ہاتھ پلٹنے میں تھی, کہ اپنے آپ کو بے بس ثابت کرتے ہوئے مجبور دکھانا کہ اللہ ہم تو بالکل ہی اپنے آپ کو تیرے آگے بچھائے ہوئے ہیں. آپ کے بدن مبارک پر سیاہ چادر تھی, آپ نے اس کا نچلا حصہ اوپر لانا چاہا مگر مشکل پیش آئی تو آپ نے اسے اپنے کندھوں ہی پر الٹ دیا. کندھوں پر الٹنے سے ایک حالت پلٹنا بھی مراد ہے, یعنی خشک سالی کو خوشحالی میں بدل دے, فصلیں اگیں, پانی آئے. یہ ابو داؤد کی روایت 1164 ہے اور ابن حزیمہ میں 1415 کی یہ حدیث ہے. چادر پلٹتے وقت چادر کا اندر کا حصہ باہر کیا جائے اور دایاں کنارہ بائیں کندھے پر اور بایاں کنارہ دائیں کندھے یعنی رائٹ سائڈ پر ڈالا جائے گا. یہ والی روایت بھی لے لیجئے کیونکہ اصل چیز تو روایتیں ہی ہیں. ابو داؤد کی روایت 1163 ہے یہ. اب آپ دیکھیں 1920 نہیں کرنا چاہیے, جو بات جیسے ہے اس کو ویسے ہی لیجئے. پھر اسی طرح سے امام کے ساتھ لوگ بھی اپنی چادریں الٹ دیں. اب عام زندگی میں کبھی عمل دیکھے تو یہ نہیں تو عجیب لگتے ہیں, लेकिन ये सब कुछ यह कि अल्लाह इस हालत को बदल दे, एक तो अपनी बेबसी, दूसरे ये इशारे हैं, ये इस्तियारा है कि अल्लाह तो हमारे हालात बदल दे। ये मुसनद अहमद की जिल्द 4, 41 नंबर पेज है और सही रिवायत है ये भी। फिर इसी तरह से आप देखिए कि इसमें वजाहत भी यही है कि उल्टे हाथों से दुआ करना और चादर पलटना दरअसल फेली दुआ है, यानी अपने फेल से, अपने एक अमल से करके दिखाया जाए कि मौला करीम इस चादर और इन हाथों की तरह हमारे हालात पलट दे और कहत को खुशहाली से बदल दे। यकीनन ये सारी कायनात के तमाम तर हालात सिर्फ तेरे ही इख्तियार में, इसको कहते हैं बॉडी लैंग्वेज। कभी कभी को कुछ मांगता नहीं लेकिन ऐसे रोनी सी शक्ल बना के बैठ जाता है ना, तो आप उसकी शक्ल देख कर ही तरस खाते हैं, कहते हैं इसको कुछ दे दे। तो यही कैफियत इधर है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लोगों को लेकर बारिश तलब करने के लिए ईदगाह की तरफ निकले, इन्हें 2 रकत नमाज पढ़ाई और इसमें बुलंद आवाज से किरत की। जी ये रिवायत है बुखारी की 1024। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने नमाज ईद की तरह लोगों को 2 रकत नमाज इस्तस्का पढ़ाई। ये रिवायत है जामे तिरमिजी की 558 और अबू दाऊद में 1165 और इसी तरह इब्ने खुजैमा 1405 और इमाम नबी की किताब अल मजमू जिल्द 5 पेज 67 और सही रिवायत है ये। बहरहाल उसके बाद क्या हुआ, यानी आप देख रहे हैं कि मुख्तलिफ तरीके से ये सारी चीज़ें जो हमारे सामने पहुंच रही हैं, इसमें हमारे लिए सीखने की यही बात है कि कभी कभी दुआएं नहीं भी आती तो ये कुछ करके अल्लाह के सामने रो धो ले बंदा, तो अल्लाह ताला उनकी कहत साली को उनकी खुशहाली में बदल देता है। फिर इसी तरह अल्लाह के नबी ने नमाज ईद की तरह लोगों को 2 रकत नमाज इस्तस्का पढ़ाई और खुतबा नमाज इस्तस्का से पहले है। इधर भी खुतबा है, सुबहान अल्लाह। दोनों के दलाइल ले लीजिए, तिरमिजी की रिवायत 558 और अबू दाऊद 1165 और इब्ने खुजैमा 1405। और ये जो आखिरी बात है इसमें आप देखिए कि इब्ने खुजैमा ने हदीस नंबर 1407 में और इसको सही कहा है। ठीक है, हज़रत अब्दुल्ला बिन यजीद अल अंसारी ने नमाज इस्तस्का बग़ैर अजान और इकामत के पढ़ाई, यानी इससे पहले अजान और इकामत नहीं थी। ये बुखारी की रिवायत है 1022। इब्ने बिताल रहमहुल्ला ने कहा कि उलमा के इस बात पर इजमा है, यानी उनका इस पे इत्तफाक है कि नमाज इस्तस्का में अजान और इकामत नहीं है। तो क्या पता चला कि नमाज इस्तस्का अपनी जगह एक बड़ी खूबसूरत नमाज है, और बारिश ना हो तो ये दुआ मांगनी चाहिए जिसमें बॉडी लैंग्वेज भी है, अपनी जारी भी है, अपने हाथों का पलटना भी है, चादर का पलटना, हथेलियों का ऊपर करना और रो रो कर दुआ करना, और इसी तरह लंबे रुकू, लंबे क़याम और फिर खुतबा भी जो है उसमें भी इंसान अल्लाह के सामने अपने आप को बेबस महसूस करता है। तो अल्लाह ताला से दुआ है कि वो आपको मुझे इसी तरह उससे मांगने ला बनाए। चले जाते किसी बुजुर्ग के पास, वहाँ तो कब्रें थी बड़ी बड़ी, बड़े बड़े बुतों की थी, वो तो उनके जद्दी पुश्ती बुजुर्ग थे, लेकिन नहीं मांगना, लेना है तो अल्लाह से, नहीं लेना तो अल्लाह से। तो इन सारी नमाजों को पढ़ते वक्त ये भी देखिए कि ला इलाहा इल्लल्लाह। आज तो लोग इससे बहुत पहले ही पता नहीं कहाँ क्या कुछ करने लगे। तो अल्लाह ताला ईमान की सलामती के साथ ये चीज़ें लेने अल्लाह बनाए। सुबहानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाह।